امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ السلام علیکم۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ۔ پاکستان میں کرونا کے شکار مزید 89 مریض دم توڑ گئے ہیں، جس کے بعد اموات کی مجموعی تعداد 3590 ہو گئی ہے۔ افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں COVID-19 کے 889 نئے کیسز کی خبر دی ہے، جس کے ساتھ ہی ملک میں کرونا وائرس کے مریضوں کی کل تعداد 29,139 ہو گئی ہے۔ وزارت کے مطابق اب تک وبا کے نتیجے میں 598 اموات ہوئی ہیں۔ کابل، ہیرات، ننگرہار اور قندھار اور پاکتیا صوبوں میں مریضوں کی تعداد 22,581 ہے، جبکہ باقی 28 صوبوں میں 6,562 کیسز کی تصدیق ہوئی ہے۔ چین میں مزید 18 افراد میں کرونا وائرس کی تشخیص ہوئی ہے۔ برازیل میں ہلاکتوں کی تعداد 50,000 سے تجاوز کر گئی ہے۔ دنیا بھر میں مہلک وائرس کے تصدیق شدہ مریضوں کی تعداد 90,00,000 سے بڑھ گئی ہے۔ اموات 4,69,000 کے قریب اور 48,00,000 افراد صحت یاب ہو چکے ہیں۔ امریکہ میں گزشتہ 24 گھنٹوں میں 17,000 افراد میں وائرس کی تشخیص ہوئی ہے۔ تصدیق شدہ کیسز کے لحاظ سے امریکہ پہلے، برازیل دوسرے اور روس تیسرے نمبر پر ہے۔ خبریں اب تفصیل کے ساتھ۔ پاکستان میں کرونا وائرس کے مریضوں کی تعداد میں گزشتہ 3 ہفتوں میں تیزی سے اضافہ دیکھا جا رہا ہے، اور 21 روز میں مریضوں کی تعداد میں 1,00,000 سے زائد، جبکہ ہلاکتوں کی تعداد دگنی سے بھی زیادہ ہو گئی ہے۔ تاہم کئی ماہرین اس خدشے کا اظہار کر رہے ہیں کہ متاثرہ افراد کی حقیقی تعداد اس سے بھی کہیں زیادہ ہو سکتی ہے۔ پاکستان بار کونسل نے جسٹس قاضی فائز عیسیٰ کے خلاف ریفرنس پر دائر پیٹیشن کے فیصلے کے حوالے سے نظر ثانی درخواست دائر کرنے کا فیصلہ کیا ہے۔ وکلا کا کہنا ہے کہ ایف پی آر سے متعلق فیصلے کا پیراگراف اس فیصلے کی روح کے خلاف ہے۔ پاکستان کے سینئر سیاستدان اور حزب اختلاف سے تعلق رکھنے والے رکن پارلیمنٹ میاں ریاض حسین پیرزادہ نے پاک فوج کی کاروباری سرگرمیوں کو تنقید کا نشانہ بناتے ہوئے کہا ہے کہ فوج کے یہ اقدامات عوام میں اس کا احترام اور ساکھ متاثر کر رہے ہیں۔ پچھلے مارچ میں کرونا وائرس کے باعث افغانستان کے ساتھ معطل ہونے والی دو طرفہ تجارت کا سلسلہ سوموار کے روز سے بحال ہو گیا ہے، اور پہلے روز پھل، سبزیوں اور دیگر تجارتی سامان سے لدے ٹرک اور ٹرالرز تورخم چمن اور شمالی وزیرستان کے غلام خان کے سرحدی گزرگاہوں کے راستے پاکستان میں داخل ہو گئے۔ فیصلے کے مطابق ہفتے میں 6 دن دو طرفہ تجارت، جبکہ 1 دن آمد رفت کرنے والوں کے لیے مختص کر دیا گیا ہے۔ دو طرفہ تجارت کے معطل ہونے سے دونوں ممالک کے تاجروں اور کاروباری حلقوں کو بہت زیادہ مالی نقصان پہنچا تھا، اور اب توقع ہے کہ دو طرفہ تجارت کو فروغ دینے سے دونوں ممالک کے تاجروں اور صنعتکاروں کو فائدہ ہوگا۔ معروف عالم دین اور ذاکر علامہ طالب جوہری آج کراچی میں انتقال کر گئے۔ وہ کئی روز سے شہر کے ایک پرائیویٹ ہسپتال میں زیر علاج تھے، اور میڈیا رپورٹس کے مطابق گزشتہ کئی روز سے انتہائی نگہداشت کی یونٹ میں وینٹیلیٹرز پر تھے۔ علامہ طالب جوہری 27 اگست 1939 کو پیدا ہوئے۔ ان کے والد مشہور عالم دین علامہ مصطفیٰ خان جوہر تھے۔ علامہ طالب جوہری کو کئی برسوں سے پاکستانی علماء میں اہم حیثیت حاصل تھی۔ علامہ جوہری کی کئی کتابوں کے مصنف تھے۔ انہوں نے قرآن پاک کی تفسیر بھی لکھی، اور ان کی شاعری کے 3 مجموعے بھی شائع ہو چکے ہیں۔ کراچی کے نشتر پارک میں شام غریباں کی مجلس ان کی شہرت کی خاص وجہ تھی، جسے پاکستان سمیت دنیا بھر میں آباد پاکستانیوں کی ایک بڑی تعداد سنتی تھی۔ وزیراعظم عمران خان اور کئی دوسرے سیاسی رہنماؤں نے ان کے انتقال پر تعزیت کا اظہار کیا ہے۔ افغانستان کی قومی سلامتی کونسل کا کہنا ہے کہ گزشتہ ہفتے کے دوران افغان سیکورٹی فورسز کو گزشتہ 19 برس کے مقابلے میں تشدد اور خون خرابے کے سب سے زیادہ واقعات کا سامنا رہا ہے۔ کونسل کے مطابق گزشتہ 1 ہفتے کے دوران افغان سیکورٹی فورسز کے 291 فوجی ہلاک اور 550 زخمی ہوئے۔ کونسل کے مطابق طالبان نے اس ہفتے کے دوران افغانستان کے 32 صوبوں میں 422 حملے کیے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوتا ہے۔ خالد حمید کو اجازت دیجیے، اللہ حافظ۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
یہ وائس آف امریکہ ہے، واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن۔ کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام ہے۔ آج کے پروگرام میں آپ سنیں گے، پاکستان میں کورونا کے کیسز میں تیزی سے اضافہ، امریکہ کی 17 ریاستوں میں بھی صورتحال پر ماہرین کو تشویش، مگر ویتنام میں کورونا ایک بھی زندگی کے لیے خطرہ کیوں نہ بن سکا۔ بات کریں گے نیو یارک میں ڈاکٹر اعجاز احمد سے۔ امریکہ میں سیاسی سرگرمیاں شروع، صدر ٹرمپ کی اوکلاہوما میں ریلی، تعداد مگر کم، انتخابی مہم میں کون کون سے معاملات اہمیت اختیار کر رہے ہیں۔ بات ہوگی ریپبلکن ایم جے خان اور ڈیموکریٹ ظفر طاہر سے۔ انٹرنیٹ پر ہیکنگ کے بڑھتے ہوئے خطرات، نفیسہ ہدوائی کی رپورٹ بھی اس پروگرام کا حصہ ہے۔ اور آخری سیگمنٹ میں نشر مقرر میں پاکستان میں ترک ڈرامے ارطغرل کی مقبولیت پر بات کریں گے، اس کے سیاسی اور سماجی تصورات میں کیا تبدیلی مقصود ہے۔ ہمارے ساتھ شریک گفتگو ہیں ممتاز ڈرامہ نگار اصغر ندیم سید اور ترکی سے سینئر صحافی ڈاکٹر فرقان حمید۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔
خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن، اور پروگرام کے سلسلے میں ہم بات کریں گے کرونا پہ۔ کرونا کی ایک عالمی جو صورتحال ہے، نہ صرف واشنگٹن امریکہ میں بلکہ پاکستان کے اندر بھی، امریکہ میں کئی ریاستوں کے اندر 15 سے زیادہ ریاستیں ایسے بتائی جا رہی ہیں جن میں کرونا کے مریضوں کی تعداد، اس میں بدستور اضافہ ہو رہا ہے اور وہاں پہ ٹرینڈز جو ہیں وہ اوپر جا رہے ہیں۔ باقی کئی ریاستوں میں کمی آئی ہے ماسک لگانے کی وجہ سے۔ کچھ اعداد و شمار یہ بھی بتاتے ہیں کہ نیو یارک جو سب سے زیادہ اس وبا کا شکار تھا، وہاں پہ ٹیسٹ کیے جانے والے افراد میں پازیٹیو آنے کی جو شرح ہے وہ بہت کم ہو چکی ہے، 1.4% تک بھی ایک رپورٹ کے مطابق وہ ہوا ہے۔ اب بین الاقوامی ادارے اس بات کو لازمی قرار دے رہے ہیں کہ ماسک پہننا بے حد ضروری ہو گیا ہے۔ پاکستان کے اندر اگر ہم دیکھیں بہت تیزی سے اضافہ ہو رہا ہے، یہ بتایا جا رہا ہے کہ آئندہ آنے والا مہینہ بہت خطرناک اور خوفناک ہو سکتا ہے، اسی لیے اسمارٹ لاک ڈاؤن بھی ہو رہا ہے، کئی شہروں کے اندر مختلف علاقوں کو سیل بھی کیا جا رہا ہے، اور اقوام متحدہ کی ادارے، عالمی ادارہ صحت کی ہدایات کی روشنی میں پاکستان کے آفیشلز بھی یہ بتا رہے ہیں کہ ان حالات کے اندر خاص طور پہ جو بڑی عمر کے افراد ہیں، جو معمر افراد ہیں پاکستان میں، ان کی زندگیاں خطرات سے دچار ہیں، لہٰذا وہ لوگ، خاص طور پہ گھروں کے جو نوجوان لوگ ہیں، وہ باہر آنے جانے میں احتیاط کریں۔ کافی مشکل اور ٹف سچویشن ہے اس وقت۔ جب ہم بات کر رہے ہیں تو 180,000 سے زیادہ تعداد ہو چکی ہے پاکستان کے اندر مریضوں کی جو اس سے متاثر ہیں، اس کے قریب 180,000 کے قریب۔ اور دوسری جانب امریکہ میں صدر ڈونلڈ ٹرمپ، ان کے اوپر بھی اس بارے میں تنقید کی جا رہی ہے کہ ان کا ایک ریلی میں کہنا یہ تھا کہ، بلکہ اپنے آفیشلس کے ساتھ، کہ اب ہم ٹیسٹنگ کم کر دیں تاکہ وہ کرونا کے جو نمبرز ہیں وہ بھی نیچے آ جائیں۔ سو کرونا امریکہ میں بھی ابھی تک ایگزسٹ کرتا ہے، موجود ہے اپنی جگہ پہ، اور ایک چیلنج ہے۔ ہم اس کے اوپر بات کریں گے۔ ڈاکٹر اعجاز صاحب ہمارے ساتھ ہیں، نیو یارک سے کارڈیالوجسٹ ہیں لیکن اپنے پرائیویٹ ارجنٹ کیئر وہ رن کرتے ہیں، کئی کرونا پیشنٹس کو انہوں نے ڈیل کیا ہے۔ ڈاکٹر صاحب، کرونا کے ریفرنس میں اس وقت کیا امپریشن ہے؟ کیونکہ آف کورس اگر ہم امریکہ میں دیکھیں، ہر ملک کے اپنے مقامی حالات ہوتے ہیں، میڈیا کی توجہ سے ہٹتی بھی ہے، جیسے یہاں پہ بلیک لائف میٹرز میں احتجاج اور مظاہروں کی طرف میڈیا کا اور سارا فوکس ہوا۔ کرونا کہاں کھڑا ہے اور اس کے بارے میں انڈرسٹینڈنگ میں کیا تبدیلی آ رہی ہے، اور ریسرچ لیبز اس کے بارے میں کیا بتا رہی ہیں؟
جی دیکھیں، فرسٹ آف آل آئی وانٹ ٹو سے کرونا از اے سیریس ڈیزیز اینڈ اٹ شڈ بی ٹیکن سیریس۔ آپ ابھی کچھ لوگ کہہ رہے تھے کہ گرمی میں ختم ہو جائے گا یا کچھ انوائرمنٹ چینج ہو جائے گا یا ڈفرینٹ اسٹیٹس میں ڈفرینٹ ہو جائے گا، تو دیٹ از ناٹ ٹرو۔ وی ہیو ٹو ٹیک کرونا سیریس، اس کو سیریسلی لیں۔ اب پوری دنیا میں 8.7 million کے قریب لوگوں کو ہوا ہے، اور امریکہ میں 2.2 million لوگوں کو ہو چکا ہے اب تک، اور اس میں 120,000 ڈیتھ ہو چکی ہیں۔ اب جو چیزیں افیکٹ کرتی ہیں، جو جن سے فرق پڑا ہے، آپ وہ سیکھیں اور اس کو اپلائی کریں۔ فار ایگزامپل، نیو یارک میں جہاں پہ 700-800 لوگ ہر روز مر رہے تھے، ابھی وہاں پہ 20 10 8 या 15 लोग जो है ना वो उनकी डेथ हो रही है डेली. इन्होंने जो किया है वो किया था कि टोटल लॉकडाउन और उसके बाद जब खोला है वो फेजेस में खोल रहे हैं और जब लोग बाहर आ रहे हैं मास्क पहन रहे हैं. सो वी हैव टू टेक इट सीरियस डू द लॉकडाउन एंड व्हेन और जब बाहर आए तो उसमें आप मास्क पहने और सोशल डिस्टेंस रखें. और यही काम चाइना ने किया, साउथ कोरिया ने किया, न्यूयॉर्क ने किया एंड दिस इज सक्सेसफुल. ऑन द अदर हैंड आप देखें जो ट्रंप को फॉलो करने वाले काफी सारे रिपब्लिकन स्टेट्स हैं, सदर्न स्टेट्स हैं, उन्होंने पहले दिन से कहा कि वी विल नॉट फॉलो दिस गाइडलाइंस. दिस कोरोना जो है वो एक होक्स है, इट्स नॉट रियल, मास्क पहनने की जरूरत नहीं है. उन्होंने पार्टीज अपनी जारी रखी, सोशल डिस्टेंसिंग नहीं किया, मास्क के ऊपर दे डिडंट बिलीव. और अभी देखिए 17 स्टेट्स हैं जो कि सदर्न स्टेट्स हैं, उनमें कोरोना बहुत ज्यादा हो गया. ओवरऑल अमेरिका में जो 30,000 या 40,000 केसेस डेली हो रहे थे वो 20 तक चले गए थे, 20,000. आज फिर 30,000 केसेस हो गए हैं क्योंकि वो सदर्न स्टेट्स जितनी की जितनी रेड स्टेट्स मोस्टली हैं, उसमें फ्लोरिडा है, साउथ कैरोलिना है, जॉर्जिया, टेक्सास, उनमें बहुत ज्यादा केसेस बढ़ रहे हैं. और ज्यादा केसेस उनमें उन लोगों में हुए हैं जो कि यंग लोग हैं जिन्होंने बिल्कुल केयर नहीं की. उन्होंने अपनी बार्स में जाना, पार्टीज में जाना अब जारी रखा और सोशल डिस्टेंसिंग बिल्कुल नहीं की, मास्क नहीं पहने. सो वी हैव अ लॉट टू लर्न.
मैं आप चूंकि दूसरी दफ़ा आपने मास्क का रेफरेंस दिया है कि कितना ये इंपॉर्टेंट है, मैं ये खबर भी शेयर करना चाहूँगा आपने सामीन के साथ कि 10 करोड़ की आबादी वाला एक मुल्क है जिसको वियतनाम कहते हैं. और वियतनाम ऐसा मुल्क है दुनिया का जिसके बारे में ये हैरान कन खबर इस रेफरेंस में है कि वहाँ पर एक भी मौत वाक़ नहीं हुई है. पेशेंट आए और लेकिन वो कहते हैं कि इवन उनकी पब्लिक ट्रांसपोर्ट के अंदर मास्क पहनने की दरख्वास्त की जाती है, बाहर लोग सैनिटाइजर लेके खड़े हैं. यानी मास्क एंड सैनिटाइजर की वजह से एक कैजुअलिटी नहीं हुई. कुछ हैरत अंगेज बात नहीं है डॉक्टर साहब?
दिस इज एब्सोल्युटली ट्रू. ताइवान में भी बिल्कुल ऐसे हुआ है. ये वो कंट्रीज हैं जिनको एक्सपीरियंस था इस तरह के मार्स और सार्स वायरस का पहले से. दे वर रेडी. एक तो वो रेडी थे, उनका टेस्ट किट्स उनके पास अवेलेबल थी, उन्होंने फौरन चलाना शुरू कर दिया. अमेरिका में नहीं था, पाकिस्तान में नहीं है, जिस तरह इंडिया वगैरह में नहीं है. दे हैड आइडिया. एक तो उन्होंने टेस्टिंग फौरन शुरू कर दी और उन्होंने कहा कि हर बंदा जो है वो मास्क पहने. हालांकि अमेरिका में CDC इट वॉज सो कंफ्यूजिंग. पहले 3 महीने तक पता नहीं था मास्क पहने ना पहने, दे वर चेंजिंग एवरी डे. But these countries, they put mandatory, हर बंदा जो है वो मास्क पहने बाहर आए और एक दूसरे से दूर रहे, सोशल डिस्टेंसिंग. Those are the only things which are working. आप ये ज़हन में रखें कि कोरोना जा नहीं रहा. अमेरिका में अभी भी 30,000 केसेस एवरी डे हो रहे हैं. इट्स नॉट गोइंग एनीवेयर. वी हैव टू लिव विद इट. और किस तरह करना है? सोशल डिस्टेंसिंग एंड मास्क.
सोशल डिस्टेंसिंग एंड मास्क. अब आ जाते हैं पाकिस्तान की जानिब. क्या इश्यूज़ हैं? आप ज़ाहिर है वहाँ से रबते में भी होंगे, बल्कि चूंकि आप टेलीमेडिसिन पे लोगों को हेल्प कर रहे हैं, आपको वहाँ से लोग अप्रोच भी कर रहे होंगे. वहाँ पे आपको सबसे बड़ा जिम्मेदार कौन लगता है? हुकूमत का फॉल्ट है, लोग कसूरवार हैं जो कोई एडवाइस, कोई तजवीज़, कोई मशवरा सुन नहीं रहे लेकिन साजिशी नज़रियों को सुन रहे हैं? हमारे उलमा का कसूर है कि जिनके पास ज़ाहिर मेंबर और मेहराब है वो उसका बेहतर फ़ायदा उठा के लोगों को तालीम दे सकते थे, शऊर दे सकते थे? कौन कसूर वाले पाकिस्तान में जो इस वक्त सूरत हाल पैदा हो चुकी है?
आई थिंक आई एम नॉट इनटू ब्लेमिंग एनीबॉडी, लेकिन जो मोस्ट इम्पोर्टेंट चीज़ है, लोगों ने बिलीव नहीं किया इसको. अभी भी मैं एक जिस फैमिली को ट्रीट करता हूँ वो कॉल आती है, उनको एक उनकी मदर को ट्रीट करता हूँ तो अगले दिन उनका बेटे का भी फोन आ जाता है, फिर उनके बाप का भी, तो पूरी फैमिली को होता है. और वो हॉस्पिटल में नहीं जा रहे, वो कहते हैं जी के वहाँ पे या डॉक्टर के पास भी नहीं जाते कि वो अंदर रख लेंगे. और दे आर दोस पीपल जो कि रिफ्यूज करते थे, कहते थे कोरोना इज नॉट रियल, ये कुछ नहीं है, ये सब फेक है भाई. कुछ लोगों को पैसे मिल रहे हैं, कुछ चाइना ने खुद बनाया है, या I mean, I had all those kind of stories and मैं उन सब से कह रहा था कि this is don't consider this not real. ये जो एक education है उसकी lack है. हर बंदे को इसको real समझना चाहिए और उसके ऊपर seriously act करना चाहिए जो कि guidelines है.
Yeah. उसके ऊपर ये करना चाहिए। सबसे बड़ा इस वक्त दिफा और यही है, लेकिन पाकिस्तान जैसा मुल्क जिसके पास वसाइल ज़ाहिर महदूद हैं, अब हेल्थ फैसिलिटीज़ इतनी नहीं है, वहाँ पर आप क्या चैलेंज देखते हैं जब नेक्स्ट मंथ बताया जा रहा है ऑफिशियली कि ये तादाद है कि शरिया 2 मिलियन हो सकती है और इस जो इम्पीरियल कॉलेज है वो ये कहता है कि 2.2 मिलियन तक जनवरी में कैजुअलिटीज़ या डेथ्स हो सकती हैं। सो फौरी तौर पर क्या किया जाए उस मुल्क के अंदर?
मेरा ख्याल है केसेस बढ़ेंगे और जिस तरह के यहाँ पे भी बढ़ रहे हैं उतनी देर तक केस बढ़ते रहेंगे जब तक हम इसको सीरियसली ना लें और उस हर बंदा मास्क ना पहने और सोशल डिस्टेंसिंग ना करे, केसेस बहुत बढ़ेंगे। रिगार्डिंग जो डेथ्स है वो जिस तरह आपने पहले कहा जो वल्नरेबल लोग हैं जिनको डायबिटीज है और हार्ट डिजीज है, मैंने देखा है कि जो एस्मा वगैरह के लोग हैं उनकी इतनी डेथ नहीं हो रही जितनी के कार्डियोवैस्कुलर रिस्क फैक्टर जिस तरह डायबिटीज है या हार्ट डिजीज है उनको या बाईपास हुआ हुआ है उनको ज्यादा डेंजरस है ये डिजीज। तो देर इज अ रिस्क फॉर द डेथ फॉर वल्नरेबल एंड एल्डरली पीपल,
और उसके साथ साथ कुछ विटामिन्स हैं या स्टेरॉइड्स हैं वो सामने आए हैं जिससे फर्क पड़ रहा है। सो नई रिसर्चेस अद्वियात के बारे में क्या कह रही हैं?
जी देखें, अभी तक जो दो दवाइयां हैं जिनका पॉजिटिव रिसर्च चाहिए, एक वो दवाई है जो कि इंजेक्शन से देते हैं और एक्सपेरिमेंटल है और वो हॉस्पिटल्स के अंदर ही मिलती है, तो दैट इज आउट ऑफ द क्वेश्चन, बट उससे 32% लोगों को फायदा हुआ है। दूसरी जो प्रेडनिसोन या डेक्सामेथासोन स्टेरॉइड है उसका पॉजिटिव इम्पैक्ट आया उन लोगों के ऊपर जिनके अंदर एडवांस डिजीज हो गई है, वो हॉस्पिटल के अंदर हैं, वो उनको उनके लिए है। जो 80-90% लोग हैं जिनको माइल्ड डिजीज होती है जिस तरह फीवर या कफ या सर दर्द, उनके लिए वो दवाई नहीं है। सो मोस्टली हमें वही करना पड़ेगा, अपनी इम्यूनिटी को ज्यादा करना पड़ेगा, विटामिन सी का इस्तेमाल करें, जिंक इस्तेमाल करें, और अगर आपको फीवर हो रहा है तो पैनाडोल दिन में 3 दफा खाएं, वही आपको करना पड़ेगा। अगर आपकी ऑक्सीजन कम हो रही है, ब्रीदिंग का प्रॉब्लम हो रहा है, तो फिर ऑक्सीजन की जरूरत पड़ेगी। हम लोग ये कोशिश कर रहे हैं कि लोगों को वेंटिलेटर के ऊपर ना डालें, क्योंकि अगर वेंटिलेटर पे डाल दें तो उनको फिर उतारना बहुत मुश्किल होता है
जी।
तो वही मेजर्स हैं, अभी तक ऐसी कोई दवाई नहीं है जो कि रेगुलर आउट पेशेंट घर में आप यूज कर सकें। जिथ्रोमैक्स हम यूज कर रहे हैं वैसे, उसकी कोई स्टडी नहीं है अभी फायदेमंद, लाइक और विटामिन सी कर रहे हैं और पैनाडोल, ये चीज़ हम यूज़ कर रहे हैं।
बहुत शुक्रिया डॉक्टर एजाज, आप हमारे साथ न्यूयॉर्क से थे, आपने हमें ज्वाइन किया, आपका बहुत शुक्रिया।
नो प्रॉब्लम, थैंक यू फॉर हैविंग मी।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन। बात हम करेंगे अमेरिका में कोरोना और सियासत दोनों की। सदर डोनाल्ड ट्रंप, उन्होंने तकरीबन 3 महीने के बाद, चूँकि पिछले 3 महीने यहाँ पे अमेरिका में बहुत सख्त एक लिहाज से एमरजेंसी रही है कोरोना को हैंडल करने में, उसे निमटने में, और पहली दफ़ा अगरचे सदारती इंतखाबात का साल है, तो 3 महीने बाद वो एक पॉलिटिकल कैंपेन पे निकले थे ओक्लाहोमा के अंदर, और जो स्टेडियम बुक किया गया, जो जगह बुक की गई उनके लिए, उसमें 19,000 की कैपेसिटी थी, और मीडिया इस वक्त ये बता रहा है कि वो कमोबेश आधे के करीब वहाँ पे लोग जमा थे। हालांकि इनिशियली प्रेसिडेंट डोनाल्ड ट्रंप की कैंपेन ने यह कहा था कि दसियों लाखों लोगों ने या 10 लाख अफराद ने, कम अज़ कम 1 मिलियन अफराद ने अपने आप को रजिस्टर किया है कि वो इस रैली में शरीक होंगे, लेकिन फिर ट्रंप कैंपेन से बताया ये गया कि सिर्फ 12,000 लोग हैं जो मेटल गेट से, यानी सिक्योरिटी के लिए जो दरवाज़ा बनाया गया है वहाँ से गुजरे हैं, और उसका वो डाटा उनके सामने है। सो इसको कई एतबार से देखा जा रहा है, ये भी सोचा जा रहा है कि क्या कोरोना की हैंडलिंग हो या उसके साथ साथ यहाँ पे ब्लैक लाइव मैटर्स, उसमें होने वाले मुजाहरे हों, क्या इस पे सदर डोनाल्ड ट्रंप अपनी पॉपुलैरिटी या अपनी सपोर्ट बेस लूज़ कर रहे हैं। तो दूसरा सवाल यह है कि जेन्युइनली, चूँकि कई एक रियासतों में कोरोना वायरस एक बार फिर वो फैलता हुआ नज़र आ रहा है और इंतज़ामिया इस बारे में खबरदार भी कर रही है कि ये ख़तरनाक हो सकता है, तो क्या ये उसका खौफ है कि वहाँ पे लोग नहीं पहुँचे हैं? सो बात करते हैं ज़रा अमेरिकन पॉलिटिक्स के ऊपर। ज़फ़र ताहिर साहब हमारे साथ मौजूद हैं ह्यूस्टन से, डेमोक्रेटिक पार्टी से उनका ताल्लुक और पहले पाकिस्तानी जो डेलीगेट भी रह चुके हैं ह्यूस्टन ही से। MJ खान साहब ने हमें ज्वाइन किया है, रिपब्लिकन पार्टी के साथ उनकी वाबस्तगी, उनकी हमदर्दगियाँ। और दोनों से हम बात करते हैं, वो भी ह्यूस्टन से हमारे साथ हैं। थैंक यू सो मच जफर, आपका, एम जे खान साहब आपका भी बहुत शुक्रिया।
थैंक यू
एम जे खान साहब, क्या रीज़न है आपके ख्याल में ओक्लाहामा का जो शो है, 3 महीने के बाद एक तरह से एक पॉलिटिकल रैली थी, लेकिन लोगों को अट्रैक्ट क्यों नहीं कर सके?
देखिए मैं समझता हूँ, पहली बात ये कि ट्रंप साहब जो हैं वो रैलीज के ऊपर बहुत काउंट करते हैं और उनसे उनको एनर्जी भी मिलती है और अपनी कैंपेन को वो समझते हैं कि ज्यादा कामयाब है जितनी वो रैलीज करते हैं, तो इसीलिए उन्होंने रैली का सोचा था। और ये मैं समझता हूँ कि ये कोरोना वायरस की वजह से ये कमी आई है, क्योंकि लोग अब देख रहे हैं कि कोरोना के केसेस बहुत बढ़ गए, जितने खुल रही हैं स्टेट्स उनमें कोरोना बहुत बड़ी तेजी से बढ़ रहा है, अब टेक्सास में बहुत तेजी से बढ़ रहा है और भी दूसरी जगहों पे, तो लोग जनरली जो है वो अपनी पर्सनल प्रोटेक्शन तो चाहते हैं, तो ये हो सकता है वजह हो। दूसरी बात ये कि मैं समझता हूँ कि इस कोरोना वायरस की हैंडलिंग में और जितनी भी न्यूज मीडिया की रिपोर्ट्स अगर आप देखें तो ट्रंप साहब के फेवर में बहुत ज्यादा बातें नहीं हो रही, तो उसका भी असर कुछ हो सकता है। तीसरा वजह यह भी हो सकती है कि वहां पर उन्हें पता था कि दूसरे काउंटर डेमोंस्ट्रेशन में लोग आएंगे, अलहमदुल्ला एक अच्छी बात ये हुई है कि कोई ऐसा जिसमें कुछ जख्मी हुआ हो गया, तो इस तरह से ये एक अच्छा नमूना है कि दोनों डाई हार्ड सपोर्टर्स दोनों तरफ के वहां पे थे और कोई ऐसा वाकया नहीं हुआ, क्योंकि ये 3-4 फैक्टर्स हो सकते हैं जिसकी वजह से, मगर ट्रंप साहब अपनी वो,
लेकिन आपको लगता है कि उनकी जो सपोर्ट बेस है वो इंटैक्ट है, जिन लोगों ने उनको पिछली बार वोट डाला था, सो वो उनकी जो बेस है वो अपनी जगह पे मजबूत है?
देखिए ट्रंप साहब की जो स्ट्रेंथ है वो उनकी बेस है, और वो नॉट नेसेसरली कि वो रिपब्लिकन पार्टी की कितनी है, वो ऐसे लोग हैं जो कि गवर्नमेंट के ऊपर जिनके शक है शकूक है, ट्रंप साहब को पसंद करते हैं कि वो इंटरनेशनल एरिना में जो चीजें कर रहे हैं उसको पसंद कर रहे हैं, अभी जो उनके डोमेस्टिक कैसी चीजें हैं इमिग्रेशन के खिलाफ इसके, तो इनको पसंद है, वो बेस है उनकी। अब देखना ये है कि ये बेस जो चंद एक स्टेट जो कि टॉस अप स्टेट कहलाई जा रही है वहां पे कितना फर्क पड़ता है
आगे चल के, इसमें नजर लेते हैं, जायजा लेते हैं कि इस वक्त क्या सिचुएशन है इनिशियली। एम जफर ताहिर साहब, थैंक यू सो मच आपका भी, आप क्या कहेंगे ओक्लाहामा रैली के बारे में?
देखिए सबसे पहले तो वॉइस ऑफ अमेरिका का शुक्रिया कि आप तो हमेशा पाकिस्तानी अमेरिकन्स का पॉइंट ऑफ व्यू लेते हैं और पूरी दुनिया तक पहुंचाते हैं। देखिए ट्रंप की रैली में मैं तो नहीं समझता हूं कि कोई भी चीज अच्छी थी। ट्रंप की रैली का होना तल्सा ओक्लाहामा में पहले दिन अनाउंस हुआ कि वो जूनटीन को होगी, उस दिन जबकि वो दिन जिसमें काले जो अमेरिकन हैं वो ये बात सेलिब्रेट करते हैं कि उनको उस दिन सही मायनों में आजादी मिली, और जूनटीन कोइंसाइड उस वाक़े से भी करता है जो टल्सा ही में हुआ, जहां पे एक बहुत बड़ी कम्युनिटी थी अफ्रीकन अमेरिकन की जो बड़ी प्रॉस्परस थी, बड़ी बड़ी आगे बढ़ रही थी, पढ़ी लिखी थी, उसका जो कत्लेआम हुआ जो कि अब हिस्ट्री बताती है कि वो वाकई में कत्लेआम था। तो ये एक सोने पे सुहागा था कि ट्रंप ने अनाउंस किया कि मैं टल्सा में करूंगा और उस दिन करूंगा, फिर प्रेशर के अंडर में उन्होंने दूसरे दिन रखी। सिर्फ कोविड मसला नहीं है, मसला ये है कि आम अमरीकी चाहे वो काला हो गोरा हो एशियन हो मुसलमान हो यहूदी हो, वो इस बात से नाला है कि जिस तरीके से ट्रंप साहब ने रिपब्लिकन पार्टी का जो सबसे गंदा चेहरा था, जो सबसे तासुबी चेहरा था, वो उसको सामने लाए हैं, और उसको सामने ला के उन्होंने ये किया है कि वो लोग जो शायद ट्रंप को अप्लॉड करते उसके लिए तालियां बजाते उसकी रैली में आते, वो उन्होंने उस रैली में आना पसंद नहीं किया। और ये कहना कि जी वहां पे डेमोंस्ट्रेटर्स नहीं थे, ये तो देखें टल्सा की जो लोकल गवर्नमेंट थी मैं उसको दाद देता हूँ, और ओक्लाहामा की जो हेल्थ ऑफिशियल्स थे उन्होंने एक बार नहीं कई बार कहा कि देखिए आप ये ना करें आप ये ना करें। एक तो देखिए सेहत के पॉइंट ऑफ व्यू से जो प्रेसिडेंट होता है वो एक एग्जांपल होना चाहिए कि हम सेहत के मामले में अमरीका को किस बात की तलकीन कर रहे हैं कि आप मास्क पहने आप लोगों से ना मिले। एक बंद स्टेडियम में बाहर भी नहीं बंद स्टेडियम में 19,000 लोगों को आपने इन्वाइट कर लिया और आपने कहा कि जी मैं लाखों लोगों से बाहर मुखातिब होंगे बाहर स्टेज लगाया। जब पेंस पहली दफा स्टेडियम में आए तो वहां बराए नाम लोग मौजूद थे, तो बहुत बुरी तरह शिकस्त हुई है। मैं ये समझता हूँ कि वो रिपब्लिकन जो अभी तक ٹرمپ کے سپورٹر ہیں, وہ ریپبلکن جو ابھی بھی ٹرمپ کو اس لیے سپورٹ کر رہے ہیں کہ وہ ریپبلکن پارٹی کا کینڈیڈیٹ ہیں, میں تو چاہوں گا کہ وہ تمام ریپبلکن جیسے کولن پاول نے کہا ہے وہ اپنے آپ کو اس چیز سے الگ کریں اور برملا یہ اس چیز کا اظہار کریں, اعلان کریں کہ وہ ٹرمپ کو سپورٹ نہیں کریں گے بلکہ بائیڈن کو کریں گے.
جارج ویل جو
کہ بہت بڑے کمنٹیٹر ہیں اے بی سی کے کنزرویٹو, انہوں نے کہا ہے کہ کوئی فائدہ نہیں ہے کسی اور کو سپورٹ کرنے کا سوائے بائیڈن کے.
تو اپنا ایم جے خان صاحب آپ بھی بتائیے گا کہ یہ جو ریسنٹ ڈیفیکشنز ہیں, بھلے جم میٹس ہوں, بھلے کولن پاول کا تذکرہ آیا ہے اور ابھی ریسنٹلی ان کے اپنے ایکس ڈائریکٹر سیکیورٹی, سو یہ امپیکٹ کرے گا پالیٹکس کے اوپر؟
ایک دیکھیے میں ایک اور بات کمپلیٹ کر لوں پھر میں اس پہ بھی آتا ہوں کہ دیکھیے یہ بڑا ضروری ہے کہ ہم اس چیز کا خیال رکھیں کہ یہ جو ریپبلکنز ہیں یہ وہ ریپبلکنز ہیں جو اپنی پارٹی کو خطرے میں دیکھ رہے ہیں, اور یہ تاثر بھی غلط ہے کہ ٹرمپ کا کوئی بہت بڑا ووٹ بینک ہے. 8 اسٹیٹ ایسی ہیں جو ڈیموکریٹس ہمیشہ کیری کرتے تھے, جو مارجنلی ان کے بہت ہی کم ووٹوں سے انہوں نے ریپبلکنز کو سپورٹ کیا, وہاں سے الیکٹرل ووٹس کی بنیاد پہ ٹرمپ آئے. اور وجہ یہ تھی کہ ایک عام ورکر یہ سمجھتا تھا کہ ٹرمپ کے آنے سے جابز میں یہاں پہ اضافہ ہوگا, تو جو یونین کی جابز تھیں, جو مینوفیکچرنگ جابز تھیں, وہ کوئی خاص یہاں پہ بڑی نہیں, تو وہ انہوں نے لوز کر دیا. اب یہ کہ وہ ریپبلکنز جو کہ ایکٹیو ریپبلکنز تھے وہ میرے خیال سے کافی حد تک ٹرمپ سے نالا ہے. ہاں ان کی 30-35% جو ان کے سالڈ ریپبلکن کے جو ووٹرز ہیں, جو ہم جن کو ہم رائٹ ونگ کہتے ہیں, جو انتہا پسند ہیں, وہ عموماً پہلے کی طرح وہ ٹرمپ کو سپورٹ کریں گے.
نہیں تو ہم آپ کو نالا ریپبلکن سمجھیں کیونکہ ہم جس طرح چاہ رہے ہیں کہ پریزیڈنٹ ٹرمپ کی اور ان کی پارٹی کی ایک نمائندگی ہو اور ان کا نقطۂ نظر سامنے آئے, سو کیا آپ بھی ان ووٹرز میں سے ہیں جو تھوڑے سے دل برداشت ہیں؟
مجھ سے پوچھ رہے ہیں؟
جی ایم جے خان صاحب.
میں آپ کو بتاؤں کہ ریپبلکن پارٹی میں وہ لوگ جیسے کولن پاور نے تو پچھلی دفعہ بھی ٹرمپ کو سپورٹ نہیں کیا تھا, اور ریپبلکن پارٹی کی جو اسٹیبلش پارٹی ہے یہ نیو کانز جو ہیں جو کہ جنگ وغیرہ پہ بلیو کرتے ہیں, جارج بش وغیرہ کے ساتھ جو تھے, وہ انہوں نے کبھی ٹرمپ کو سپورٹ نہیں کیا, اور ٹرمپ کی جو بیس ریپبلکن پارٹی کی جو ووٹر بیس ہے وہ ٹرمپ کو سپورٹ کرتی ہے. تو یہ کہنا کہ ریپبلکن پارٹی کے وہ لوگ جو ہے ان سے اب خلاف ہو گئے تو یہ کوئی نئی بات نہیں ہے, وہ پہلے سے ان کے ساتھ اتنے زیادہ نہیں ہے. جہاں تک اس کا تعلق ہے کہ ٹرمپ صاحب کی پاپولیرٹی بڑھی ہے یا کم ہوئی ہے, تو ان کا جو بیس جس کو سالڈ بیس سمجھتے ہیں وہ وہی ہے جو پچھلی دفعہ بھی تھا. اب دیکھنا یہ ہے کہ وہ ان ٹاس اپ اسٹیٹس میں جیسے وسکانسن ہے, فلوریڈا ہے, مشیگن ہے, آئیوا ہے, یہاں پہ کتنے حد تک وہ اپنے اس بیس کو ووٹ کے ساتھ اور ووٹ ڈالنے کے لیے نکالنے میں کامیاب ہوتے ہیں. بائیڈن صاحب کے ساتھ ایڈوانٹیج یہ ہے کہ بلیک کمیونٹی ان کے ساتھ ہے, اور میں سمجھتا ہوں دوسری بات میں یہ ضرور کہوں گا یہ کرونا کے کو سب نے پولیٹیکل ایک ایشو بنایا ہوا ہے, نہیں تو جہاں ٹرمپ صاحب کی بات یہ صحیح نہیں ہے کہ ہیلتھ ایشو کی وجہ سے مجمع نہیں اکٹھا کرنا چاہیے تھا جس طرح کرونا بڑھ رہا ہے, اسی طرح آپ دیکھیں کہ جو ڈیمونسٹریشنز ہو رہے ہیں اس کے پولیس بروٹیلیٹی کے خلاف, وہاں پہ بھی ہزاروں لوگ جا رہے ہیں اور وہاں پہ ڈیموکریٹک لیڈرشپ باقاعدہ وہاں پہنچتی ہے اور تقریریں کرتی ہے, تو ان کو وہ دیکھیں. یہ اس لیے میں کہتا ہوں کہ یہ پولیٹیکل ایشو نہیں بننا چاہیے کرونا, اٹ شڈ بی ڈیلٹ بائی دی سائیڈ.
خاص طور پہ اس میں تو کوئی بھی ایسا مجمع نہیں ہوا جو کہ اندر ہو اور جو کہ ایک کالنگ کیا ہو کسی.
میں آپ کو ہیوسٹن کی مثال دے دوں, ہیوسٹن کے میئر نے 60,000 لوگوں کا بلیک لائف میٹر کا ڈیمونسٹریشن جو ہے آؤٹ ڈور تھا اس میں شرکت کی, اور 4th of July جو کہ امریکہ کا انڈیپینڈنس ڈے ہے وہ بھی آؤٹ ڈور ہوتا ہے, اس کو انہوں نے منع کیا. تو یہ کہنا کہ صرف آؤٹ ڈور کے لیے صحیح ہے اور ان ڈور کے لیے غلط ہے,
دونوں طرف سے اوائڈ کرنا چاہیے اس کو, کرونا میں پولیٹکس نہیں ہونا چاہیے.
حالانکہ اگر سائنٹیفکلی یہ دیکھا جائے کہ ہیلتھ کے حساب سے جو کہ ڈاکٹرز بتا رہے ہیں آپ کو کہ بھئی مجمع اکٹھا نہیں ہونا چاہیے, سوشل ڈسٹینسنگ ہونی چاہیے, ماسک پہن کے احتیاط کرنی چاہیے, تو وہ ہر جگہ ہونی چاہیے, ٹرمپ صاحب کو بھی کرنی چاہیے اور جو ڈیموکریٹک پارٹی.
ڈیمونسٹریشن ڈیموکریٹک پارٹی نے نہیں کی ہے, ڈیمونسٹریشن جو ہے ایک نیچرل فنومینا ہے قدرتی طور پر لوگوں کا.
چلو مجھے ذرا اس میں انٹرفیئر کرنے دیجیے, تھوڑا سا آواز کو آگے بڑھا دیں.
جی جی نیچرل فنومینا ہے
اور یہ غریب آدمی کے پاس ڈیمونسٹریشن کے علاوہ کوئی
ڈیموکریٹک لیڈرشپ ان ڈیمونسٹریشن کو تو سپورٹ کر رہی ہے, تقریریں کر رہی ہے, ان کو تو نہیں روک رہی,
باہر
ووٹوں چلائی کو روک رہے ہیں.
ٹھیک, اچھا مجھے تھوڑا اس میں مداخلت کرنے دیجیے, بات کو یا گفتگو کو تھوڑا آگے بڑھا دیں. ایک تو خیر ریلی سینٹر کی اور سے
میں خود سٹی آف ہیوسٹن سے بڑا کلوزلی وابستہ ہوں. دیکھیے جو چیز میئر نے انکریج کی ہے وہ یہ کہ انشاءاللہ 4th of July پہ بڑا شاندار, جو کہ شیل آئل کمپنی جس کو اسپانسر کرتی ہے, وہ ایک جو فائر ورکس کا جو ہے وہ ہوگا. جو چیز ہم منع کر رہے ہیں وہ یہ کہ جو کانسرٹس ہوتے تھے, جو کلوز گیدرنگز ہوتی تھیں, اس کو اس لیے منع کیا جا رہا ہے کہ یہ خود ہمارے جو ریپبلکن گورنر ہیں ٹیکساس کی, ان کی بے خوفی ہے, ان کی انسسٹنس تھا کہ یہ اسٹیٹ کو کھولیں. نیو یارک جہاں پہ کیسز کم ہوئے ہیں, ٹیکساس اور کیلیفورنیا میں اس وقت کیسز بڑھ رہے ہیں. ہم اپنی
مجھے اب آگے بڑھنے دیجیے گا.
اب اس کا جواب یہ ہے کہ جب وہ ڈیمونسٹریشن اگر ہو رہی ہے آؤٹ ڈور تو وہ بھی اتنی خطرناک ہے ہیلتھ پوائنٹ آف ویو سے جتنا آپ کے لیے
اسٹیڈیم میں یا انڈور میں ہوگی. چلو جی گارڈ پوائنٹ آگے, اگلے چلتے ہیں اب کوئکلی اس کے اوپر. ایک تو یہ کہ کیا اس ریلی کے بعد ملک کے اندر صدارتی انتخابات کے حوالے سے سیاسی سرگرمیاں اب چل پڑیں گی, شروع ہو جائیں گی؟ ایک بات, اور الیکشنز میں کیا بڑے بڑے ایشوز اس الیکشن میں فیصلہ کن ثابت ہوں گے؟ سب سے پہلے آپ ایم جے خان صاحب, آپ رسپونڈ کیجیے گا.
جی بالکل, دیکھیں پولیٹیکل ایکٹیویٹیز تو دونوں طرف سے بہت زیادہ آلریڈی ہو رہی ہیں, فنڈ ریزنگ بھی بہت زیادہ ہو رہی ہے. بائیڈن صاحب نے بہت بڑے فنڈ اکٹھے کیے ہیں اور ٹرمپ صاحب بھی کوشش کر رہے ہیں, ان کی بھی فنڈ ریزنگ ہو رہی ہے اور روزانہ مطلب یہ ورچوئل کیمپیننگ تو جاری ہے اور میرے پاس روزانہ 10 ای میل آ جاتی ہیں کیمپین کنٹریبیوشن کی, ہر ایک کے پاس آتی ہوں گی. تو یہ پولیٹیکل فینامنا تو چلتا رہے گا اور دیکھنا یہ ہے کہ یہ اس کا اثر کتنا ہوتا ہے. میں سمجھتا ہوں کہ ایٹ دی اینڈ جب الیکشن کے وقت جو ہے سب سے زیادہ فرق جو پڑے گا وہ اکانومی کا پڑے گا. اگر اکانومی اس وقت تک کچھ بہتر ہو جاتی ہے, جو اب تک جو کرونا کے بعد سے جو جابز لاس ہوئی ہیں اس میں سے خیر کافی حد تک واپس آئی ہے, مگر کیونکہ اب آہستہ آہستہ کھل رہے ہیں, بہت سے بزنس نہیں کھل پا رہے, تو اگر اکانومی کچھ بہتر ہوتی ہے تو ٹرمپ صاحب کو فائدہ ہوگا, اگر اکانومی بہتر نہیں ہوتی تو بائیڈن صاحب کو زیادہ فائدہ ہونے کے چانسز ہیں. دوسری طرف کرونا کے مسئلے کو اٹھایا جائے گا, یہ جو پولیس بروٹیلٹی کے مسئلے کو اٹھایا جائے گا, تو سیاست دان تو ہر ایک کوئی بھی چیز
اور یہ دونوں ایشوز آپ کے خیال میں ڈومینیٹ کریں گے. ظفر طاہر صاحب آپ کی انٹری.
دیکھیں میرے خیال سے سب سے بڑا جو ایشو ہے وہ ایک ایسا ایشو ہے جو آج سے 5 مہینے پہلے تک ہمیں نہیں پتا تھا. ہم سمجھ رہے تھے کہ کرونا شاید ایک واحد ایشو ہو, مگر یہ جو انسانی جو ایشو ہے, یہ جو سول رائٹس کا جو ایشو ہے, یہ اس تیزی سے اور اس شدت سے سرفیس پہ آیا ہے کہ اس کا اب دبنا بڑا مشکل ہے. 64-65 کی جو ریفارمز تھے اس کے بعد پہلی دفعہ یہ نظر آ رہا ہے کہ امریکہ کو واقعی میں یہ سوچنا پڑے گا کہ یہ جو پولیس کا جو پورا سیٹ اپ تھا, یہ جو پورا جیل سسٹمز کا سیٹ اپ تھا, جو یہ کہ انڈسٹری بنی ہے جیل کی, جس میں اسپیشلی افریقن امریکنز کو جو بڑی تعداد میں جو پریزن پاپولیشن کا حصہ ہیں, یہ ایشو جو ہے نا اسد صاحب اب یہ دبنے والا نہیں ہے. میرے خیال سے اکانومی تو بہت بڑا ایشو ہوگی, سول رائٹس کے یہ جو پروٹیسٹ ہیں, یہ جو ڈیمونسٹریشنز ہیں, یہ جو لوگوں کی جو للکار ہے کہ آپ ریفارم لائیں پولیس میں اور جیل سسٹمز میں اور کرمنل سسٹم میں, یہ اب رکنے والی نہیں ہے اور یہی وہ چیز ہے جو میرے خیال سے اگلی ایڈمنسٹریشن کو فیس کرنا پڑے گی.
اور یہ سب سے بڑا سلوگن تھا
جو کہ ٹرمپ کی کیلکولیشن میں نہیں تھا. ٹرمپ کی کیلکولیشن میں صرف اکانومی تھی اور وہ یہ سمجھ رہے تھے کہ اکنامک اسٹیمولس کی بنیاد پہ جو انہوں نے پیسے لوگوں کو دیے ہیں, جو $7 trillion کے نوٹ چھاپے ہیں, جو کہ ایک طریقے سے قرضہ دیا ہے فیوچر جنریشن نے امریکہ کی, یہ جو ہے یہ اب شاید اتنا بڑا ایشو نہیں ہے جتنا بڑا ایشو سول رائٹس کا ہے. اور اللہ کرے کہ کووڈ جو ہے وہ اس کی دوسری لہر نہ آئے. اگر اس کی دوسری لہر آتی ہے تو ہمیں نہیں پتا کہ الیکشن کس حال میں ہوں گے, کس طرح ہوں گے. ریپبلکن ناراض ہیں کہ یہ جو آپ ایبسنٹی بیلٹس کا جو شور ہے بہت ساری اسٹیٹس میں, وہ اس کے بھی خلاف ہے. حالانکہ ایبسنٹی بیلٹ جو ہے وہ ایک
गरीब आदमी को, एक ऐसे आदमी को जिसके पास वोट देने की दिक्कत थी, उससे वोट उसको आसानी होगी, वो भी एक इशू बनेगा।
बहुत शुक्रिया आपका जफर ताहिर साहब, आपने डेमोक्रेट्स को रिप्रेजेंट किया, आप हमारे साथ थे। एमजे खान साहब, आपने रिपब्लिकन्स की नुमाइंदगी की, आपका भी बेहद शुक्रिया, थैंक यू सो मच।
बहुत बहुत शुक्रिया।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, मैं हूँ असद हसन। कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम है, लेकिन इस सेगमेंट में हमारा फोकस कोरोना नहीं होगा, लेकिन कोरोना के दिनों में पाकिस्तान के अंदर चलने वाला एक मारूफ ड्रामा जिसने दिनों के अंदर ही मकबूलियत की मेराज को छू लिया है। तुर्क ड्रामा है, तुर्क तारीख और फिक्शन उसके ऊपर बेस्ड है, अर्तुगरल गाजी, नाम भी लेना काफ़ी मुश्किल है। और इस ड्रामे का एक व्यूवरशिप के अतबार से रिकॉर्ड नंबर जो है वो सामने आ रहा है। ये ड्रामा क्या है, इसका पस मंज़र क्या है? तुर्क ड्रामे पाकिस्तान की समाज, पाकिस्तान के मुआशरे को सियासी, नज़रियाती, इवन मजहबी असास के अतबार से कैसे मुतासर कर सकते हैं? ड्रामा ओवरऑल भी इंसानी नफसियात को और इंसानी मुआशरे को तब्दील करने में या उसको किसी ख़ास समत ले जाने में कितना बड़ा हथियार है, कितना बड़ा टूल है, इसके ऊपर हम बात करेंगे। दो बहुत लर्नेड पर्सनालिटीज़ हमारे साथ मौजूद हैं, डॉक्टर फुरकान हमीद, उन्होंने हमें तुर्की से ज्वाइन किया है, TRT के हेड हैं, टर्किश रेडियो एंड टेलीविजन उसकी उर्दू सर्विस के, और इसके साथ साथ अपना यूट्यूब चैनल लॉन्च कर दिया, और आज इत्तेफाक से उन्होंने इसी ड्रामे के पस मंज़र में एक वीलॉग भी वहाँ पर जारी किया है। सो दूसरी हमारी मेहमान शख्सियत किसी तारुफ की मोहताज नहीं, असगर नदीम सैयद साहब, पाकिस्तान के मुमताज़ राइटर, शायर, अदीब और ड्रामे के अतबार से एक बहुत बड़ा नाम। और मैं एक हवाला सिर्फ ये ज़रूर देना चाहूँगा कि ड्रामा भी ऐसे वक्त में लिखा गया जब बहुत कुछ कहना मुश्किल हुआ करता था। सो उस एतबार से भी ये देखना है कि पॉलिटिकल मैसेजिंग ड्रामा के अंदर कितनी आसान है, यानी सियासी पैगाम देना। तो इस अर्तुगरल गाजी ड्रामे के बैक ड्रॉप में गुफ्तगू करते हैं। डॉक्टर फुरकान हमीद साहब, सबसे पहले आप हमें इस ड्रामे का थोड़ा सा सियासी और नजरियाती पस मंजर बताइएगा।
सियासी लिहाज से तो मैं ये कह दूं कि जो जो कमेंट्स हो रहे हैं, जो कुछ कहा जा रहा है कि ये सदर रजब तैयब एर्दोगान ने अपने मुस्तकबिल के लिए, मुस्तकबिल को मजीद संवारने के लिए जो है ये खुद ड्रामा जो है वो लिखवाया है, ताकि आइंदा के लिए इसकी जो राह हमार हो जाए, आइंदा जब 2023 में इलेक्शन होंगे उस वक्त तक जो है, क्योंकि आपको याद होगा ये ड्रामा जो है 2014 से TRT टर्किश का टर्की रेडियो टेलीविजन जो कि सरकारी स्टेट अदारा है उसके तहत चल रहा था, वो बड़ा पॉपुलर हुआ था। आपको ये भी बता दूं कि गुज़श्ता 5 साल से चलता चला, 2 घंटे की यहाँ पे जो है TRT पे 2 घंटों की किस्त हुआ करती थी, लोग बड़े इसको वोट से बड़े ये इस्लामी पसंद हल्के, ये भी साथ बता दूं कि ना जो सेकुलर हल्के हैं उन्होंने इस ड्रामे को बिल्कुल नहीं देखा, लेकिन जो इस्लाम पसंद हल्के हैं उन्होंने इस ड्रामे को बहुत पसंद किया। वजह यही थी, इस्लाम पसंद हल्के इसमें अर्तुगरुल में अपने आप को रजब तैयब एर्दोगान की एक झलक देखते
हैं। तो क्या वाकईतन ये जो किरदार है अर्तुगरुल गाजी का, ये कहीं ममासलत मुशाबियत रखता है अर्दोगान, तैयब एर्दोगान के साथ?
अगर देखा जाए तो देखो 13वीं सदी में जो कुछ उसने अर्तुगरुल ने किया था वो सारे मुसलमानों के लिए और इस्लाम को इकट्ठा यकजा करने के लिए जो किया था वही अब मौजूदा दौर में सदर रजब तैयब एर्दोगान कर रहे हैं। आपने देखा होगा कि इस वक्त आलमी इस्लाम में अगर किसी की आवाज बुलंद हो रही है तो मेरा ख्याल जो है सदर रजब तैयब एर्दोगान, कश्मीर हो, रोहिंग्या मुसलमान हो, या फलस्तीन के मुसलमान हो, या बाकी ईसाई जो भी हैं वो भी जो मजलूम ईसाई हो उनके लिए, उनके हक में भी है सदर रजब तैयब एर्दोगान ही आवाज बुलंद कर रहे हैं। अकवाम मुत्तहिदा का जो अदारा हो वहां पर अगर खिताब कोई कर रहे हैं, अगर पाक कश्मीरियों की आवाज बुलंद कर रहे हैं तो वो मुसलमान ममालिक में से मेरा, मैंने तो कभी किसी को नहीं जो मलेशिया की उन्होंने देखा और रजब तैयब एर्दोगान को देखा।
मैं डॉक्टर फुरकान से पहले कहकर नदीम सैयद साहब के पास जाऊँ, मैंने ये ड्रामा बिल्कुल नहीं देखा, लिहाजा मैं जानना भी चाहता हूँ और आपकी राय भी लेना चाहता हूँ कि किरदार के एतबार से
یہ ڈرامہ کیا جہاد کا میسج دے رہا ہے یا اجتہاد کی طرف لے جانا چاہتا ہے اور تصوف روحانیت کی طرف؟
اچھا مزے کی بات ہے, میں نے بھی اس ڈرامے کو جب یہ پاکستان میں شروع ہونے سے پہلے میں نے بھی نہیں دیکھا ہوا تھا, لیکن جب سے کیونکہ ٹرکی میں آج کا کرفیو لگا ہوا ہے تقریباً ایک مہینے سے ہم لوگ گھروں میں بند ہیں, تو میں مسلسل جو ہے رہ کر اس ڈرامے کو دیکھے اور کافی قسطیں میں پاکستان میں سے قسطوں کی سے بہت آگے.
پیغام کیا ہے, اجتہاد, تصوف روحانیت یا جہاد؟
کوئی جہاد کا, یہ آپ کو بتا دوں جہاد کا کوئی کنسیپٹ نہیں, صرف یہ ہے کہ اخلاقیات جسے کہہ سکتی کہ اسلامیات, اسلام میں کیا اخلاقیت ہے, اسلام کیسا ایک مذہب ہے, رواداری ہے اس میں جو مین جو میں آپ کو بتا, رواداری اور اخلاقیت کا درست یہ ہے, جہاد کا نام و نشان وہاں پہ بھی.
Exactly. So کیا پھر اسی بیک ڈراپ میں ایک خبر یہ آئی تھی کہ پرائم منسٹر عمران خان جنہوں نے بالخصوص اس ڈرامے کو پاکستان میں آن ایئر کرنے کے لیے کہا ہے, اور کہیں بیک ڈراپ میں یہ سوچ ہو سکتی ہے کہ ملک کے اندر ایک فرد, افراد یا ایک طبقے کے اندر جو سوچ ہے جس کے اندر انفارچونیٹلی شدت پسندی ہے, اس کو نرم کیا جائے, اس کو صوفیزم کی طرف, مہر اور مروت کی طرف لے جایا جائے؟
ہاں جی ہاں, اس لحاظ سے تو آپ صحیح کہہ رہے ہیں, کیونکہ آپ دیکھیں جو صوفیزم کا جو درس دے رہے ہیں یا جو ہے ابن العربی جو ہے وہ دے رہے ہیں, وہ میرا خیال ہے وہ زبردست وہ ہے سبق ہے مسلمانوں کے لیے کہ کس طرح جو ہے اخلاقیات طریقے سے بڑے پیار و محبت کا جو درس دے رہے ہیں, ہر طریقے سے جو اس میں جوش و جذبہ بھی ہے, لیکن انتہا پسندی کا نام و نشان تک نہیں, بڑے نرم لہجے میں بات کرتے ہیں اور اسلام کا جو ہے اصلی جو جسے کہتے ہیں اسلام کی روح کے مطابق وہ کر رہے ہیں. وہ یہاں پہ ہندوانہ رسم کا بھی کوئی ذکر نہیں, جو صوفیزم میں آپ کو بتا دوں یہ مین جو ہے اگر دیکھا جائے تو انہوں نے صحیح طریقے سے اس کی عکاسی کی ہے اس کی اس ڈرامے میں.
جی بہت شکریہ, ہمارے ساتھ رہے گا اصغر ندیم سید صاحب. اگر مجھے معلوم نہیں کہ آپ کی نظر سے یہ ڈرامہ گزرا یا نہیں, لیکن یہ پولیٹیکل میسیجنگ ڈرامے کے اندر کتنی آسان ہوتی ہے, اور ان حالات کے اندر اگر ہم یہ ایزیوم کر لیں کہ یہ جو ایک خاص طرز کی سوچ ہے اس کو تبدیل کرنا اگر مقصود ہے, تو یہ کیسی آپ کے خیال میں یہ کاوش یا کوشش ہے؟
پہلی بات تو یہ ہے کہ فرقان نے بہت ساری باتیں کر دی ہیں, میں نے اس پلے کو دیکھا ہے, ظاہر ہے کرونا وائرس کی وجہ سے بھی اور ویسے بھی میں ٹیلی ویژن گاہے بگاہے دیکھتا ضرور ہوں تاکہ مجھے معلوم ہو کہ کیا ہو رہا ہے, تو میں نے اس کو دیکھا ہے, اور اس کی پہلی قسط کا پہلا جملہ میں آپ کو بتانا چاہتا ہوں. پہلا جملہ یہ ہے قسط میں کہ ایک تلوار کو ڈھالا جا رہا ہے اور اس پہ ایک کردار یہ کہہ رہا ہے کہ یہ تلوار وہاں اٹھے گی جہاں ظلم ہوگا, کہ اسلام تلوار کو اٹھانے کا جو حکم دیتا ہے اس میں ایک ہی شرط ہے کہ جب ظلم انتہا سے بڑھ جائے تو تلوار اٹھے گی. یہاں سے یہ سیریل شروع ہوتا ہے.
صحیح.
اچھا آگے پھر وہ قبائلی میڈیول ایجز یعنی 13ویں صدی کی پوری جو سینٹرل ایشیا اور یورپ کی جنگیں ہیں, قبائلی جنگیں ہیں اور جو منگولوں تک جاتی ہیں اور اس میں سروائیول قبائل کا بہت اہم ہے. میں تھوڑا سا پس منظر بتا دوں کیونکہ میں دیکھ چکا ہوں, تو اس میں بہت بڑا ایک پیغام یہ ہے کہ قبائل کی سروائیول اس میں ہے کہ چراگاہیں ان کے پاس آئیں اور وہ موسم ان کے پاس آئیں جہاں وہ اپنے قبائل کی پرورش کر سکیں. تو یہ وہی بات ہے کہ یہ ایک اچھا میسج ہے کہ اس پوری دنیا کے اندر جو کم از کم میڈیول ایجز میں دنیا جس حالت میں تھی اس میں ہر ایک کی ایک سروائیول تھی. اچھا اب آتے ہیں اگلی بات آپ کا سوال کہ کیا ایک سیریل ایک تبدیلی لا سکتا ہے یا میسج لا سکتا ہے. میں فلم کا اور ٹیلی ویژن کی اڈیپٹیشن کا طالب علم ہوں اور ٹیچر ہوں, تو میں جب پڑھاتا ہوں اڈیپٹیشن تو میں ہسٹری کی اڈیپٹیشن بھی پڑھاتا ہوں. اب ہسٹری کو چاہے وہ منگولوں کی ہسٹری ہو, چاہے وہ رومن امپائر کی ہسٹری ہو, چاہے یوروپین ہسٹری ہو, چاہے مسلم ہسٹری ہو, یہ جو بڑی ہسٹریز ہیں ان کو جب اڈیپٹ کیا جاتا ہے تو اس کے اندر ایک کنوٹیشن پولیٹیکل ہوتی ہے, نمبر ایک. نمبر دو نیشنلسٹک ہوتی ہے, कि अपनी कौम के प्राइड के तौर पर उन किरदारों को ऊपर लाया जाता है जो किरदार के के उनके हीरो होते हैं, और उनके जरिए से अगर कोई तारीख में तब्दीली आई है तो उस तब्दीली को वो केटर कर रहे होते हैं। तो ये बुरी बात नहीं है, अच्छी बात है, इसलिए कि हर कौम को यह हक हासिल है कि उनके जो हीरोज हैं उनको वो लाएं कि उन्होंने इम्पैक्ट क्रिएट किया। अच्छा, अब इस हद तक तो मैं इसको देख रहा हूं, लेकिन मैं ये समझता हूं जो आपके सवाल का अब जवाब आ रहा है कि एसेंशियली कोई भी हिस्ट्री हो वो जब बनाई जाती है तो उस पर करोड़ों रुपया लगता है, ठीक है। तो जब करोड़ों रुपया लगता है तो इस पॉइंट ऑफ व्यू से लगता है कि नंबर वन वो एक अच्छी एंटरटेनमेंट हो। क्यों? कि अगर वो अच्छी एंटरटेनमेंट नहीं है तो वो मैसेज रायगां जाएगा, ठीक है, वो एजेंडा रायगां जाएगा। तो मैंने ये देखा है कि इस सीरियल को उन्होंने प्रोडक्शन वैल्यूज के हवाले से अच्छे तरीके से बनाया है और उसको उन्होंने एक एंटरटेनिंग जिसको मैं यूं कहूंगा ले गए, नहीं मेरा एक जुमला इंपॉर्टेंट है कि हिस्ट्री को फिक्शनलाइज किया है, ये इंपॉर्टेंट जुमला है। हिस्ट्री को फिक्शनलाइज अगर आप नहीं करेंगे तो वो हिस्ट्री बेकार हो जाएगी। तो मैं ये समझता हूं कि इसके जितने किरदार बनाए गए हैं तारीख में कैसे होंगे आई डोंट नो, लेकिन जो मेरे सामने आए हैं वो फिक्शनलाइज होके आए हैं
और इम्पैक्ट सो इम्पैक्ट छोड़ते हैं। सैयद साहब, मेरा सवाल फिर ये है कि पाकिस्तान के जो इस वक्त मारूजी हालात हैं जिसमें अनफॉर्चुनेटली तालिबानाइजेशन है वो सोच भी है, सो उस एतबार से एजेंडा और पैगाम मानवियत रखता है और असर कर रहा है, इम्पैक्ट कर रहा है?
बहुत अच्छा सवाल है। अब इसमें अगर हम तैयब अर्दोगान और इमरान खान की तकरीरों को एक तरफ रखते हैं जो ये कह रही हैं कि मलाइशिया के और इंडोनेशिया के और मिस्र के और अरब वर्ल्ड के लीडर्स मिलके एक मुस्लिम उम्मा का कंसेप्ट दें, अगर हम इन बयानों को एक तरफ रख दें, ठीक है, तो फिर ये सीरियल उस तरीके से इंपैक्ट नहीं कर रहा कि जो एक रेवोल्यूशन लेके आए, जो बात आपने भी की फुरकान ने भी की और हमारे दो बड़े लीडर्स माशाल्लाह, मैं उन लीडर्स का एहतराम करता हूं, मैं मलाइशिया के लीडर का भी, ये सारे मुस्लिम उम्मा के अच्छे लीडर्स हैं, इमरान खान हो या अर्दोगान हो या मलाइशिया के, ये बिल्कुल सच्ची बात है। लेकिन बात ये है कि इस तरह के जो एजेंडे होते हैं ना वो कभी भी रेवोल्यूशन उस तरह पैदा नहीं कर सकते। हाँ ये जरूर है कि आपकी एक व्यूअरशिप बहुत अच्छे तरीके से फॉलो होती है और वो और उसका जो सिमुलेशन पॉइंट है उसको टाइम लगेगा।
एग्जैक्टली मैं यही जानना चाह रहा हूँ, क्योंकि आपका एक बड़ा वसी तजुर्बा है, मैं डॉक्टर साहब के पास आऊंगा, लेकिन असगर नदीम सैयद साहब पहले आप ही, बहुत सारे ड्रामे हमने खुद देखा है, हम पाकिस्तान के अंदर चलने वाले ड्रामों के साथ बड़े हुए हैं, उसमें वुमेन एम्पावरमेंट हो, ऑनर किलिंग हो, इसके ऊपर पैगाम देर से सही लेकिन पहुंचा है। समाजी रवैयों में अगर बड़ी तब्दीली नहीं आई तो तब्दीली के बुनियादी आसार ज़रूर मुनाकिस हुए हैं। सो आपको ये लगता है कि मेरा जो फिर सवाल की ये दूसरी शक्ल है कि जो ये पैगाम होता है वो ट्रांसलेट ज़रूर होता है कभी ना कभी, अगर एक दफ़ा सरायत कर जाए और इतनी ताकत से कि जैसे कि डॉक्टर फुरकान कह रहे हैं कि ये ड्रामा तुर्की में इतना नहीं देखा गया जितना पाकिस्तान में देखा जा रहा है।
हाँ, इस हवाले से देखो मेरा अपना तजर्बा है, मैंने 4-5 सीरियल फ्यूडल सिस्टम पे किए, ठीक है, प्यास से लेकर चांद ग्रहण से लेकर हवाएं से लेकर बहुत सारे सीरियल मेरे हैं, जो गुलाम गर्दिश से लेकर ये सारे सीरियल थे जो फ्यूडल सिस्टम और उसके साथ साथ तब्दील होने वाली मईशत को ये सीरियल सामने ला रहे थे। अब मैं ये देखता हूं कि उसका इंपैक्ट जरूर हुआ, लेकिन लेकिन नवाज शरीफ की जितनी गवर्नमेंट्स आई उसके अंदर माफियाज पले, ये आप भी जानते हैं। तो मेरा जो फ्यूडल था, जो मेरे तमाम सीरियल्स का फ्यूडल, वो माफिया के अम्ब्रेला के नीचे आ गया, ये आपको भी पता है और ये सबको पता है। सबको पता है कि वही फ्यूडल्स जो थे वही बिजनेसमैन बने और वही चीनी चोर बने, वही सब कुछ बने। ठीक होगी बात। तो अब आपके सवाल का जवाब आ रहा है कि ठीक है, सीरियल्स अपना इंपैक्ट क्रिएट करते हैं, सरायत करते हैं, आपने अच्छी बात की, मैंने भी उसका जवाब दे रहा हूं कि उन्होंने सरायत किया, मगर पाकिस्तान की कंडीशन में वो एक बुरी शक्ल में आए, वो एक और माफियों को जन्म लेके आए। एंड आई एम मैं शर्मिंदा हूं कि मैंने फ्यूडल्स को टच किया और वो माफिया के नीचे आ गए। ठीक है ना। अब आपके सवाल का जवाब आ रहा है कि हाँ ऐसा होता है कि जो सीरियल्स के अंदर एक मैसेज आ रहा होता है वो लोग लेते हैं, मगर इसमें कंडीशंस होती हैं भाईजान। कंडीशंस ये होती हैं कि आपका मुल्क जो है या आपकी एनवायरनमेंट जो है वो किस कंडीशनैलिटी से गुजर रही है। ठीक है, किन हालात से गुजर रही है। इस वक्त पाकिस्तान में बिल्कुल ये देखा जा रहा है। अब बाद में ख्याल आएगा कि ये इतना क्यों देखा गया, क्या टाइम की ज्यादती थी, क्या मुस्लिम प्राइड थी, जो अच्छी बात है। मैं इसको अच्छे मानों में,
बिल्कुल, बिल्कुल।
मैं बुरे मानों में नहीं ले रहा कि अच्छी बात है कि आपको अपने वैल्यूज पे प्राइड है, मुझे अच्छी बात लग रही है कि लोग पसंद कर रहे हैं। हो सकता है उसके अंदर जो वैल्यूज, उसमें जो एक किरदार है सूफिया का किरदार है, जो जंगल से गुजरता है, बहुत अलग किरदार है और बहुत अच्छी वो जो है रिवायत पैदा कर रहा है। इसका मतलब ये हुआ कि इसकी अच्छी चीजें मौजूद हैं और ये इंशाल्लाह शायद
आगे चल जाएंगे।
अच्छा वो आएगा
जी। डॉक्टर फरकान हमीद साहब, ये बताइएगा क्या इस बात का इम्कान है कि पाकिस्तान में इस ड्रामे को दिखाने के लिए, इस बात को शायद वसूख से कहा जा सकता है कि प्राइम मिनिस्टर इमरान खान ने उसे पहले खुद तो नहीं देखा होगा, सो क्या ये मुमकिन है कि क़यादत की सतह पे यानी प्रेसिडेंट तैयब अर्दवान ने इमरान खान से, वज़ीर आज़म पाकिस्तान से ये कहा हो कि इसको पाकिस्तान में भी उर्दू तर्जमे के साथ, उर्दू डबिंग के साथ दिखाया जाए।
एक्चुअली जब ये इमरान खान तुर्की के दौरे पर तशरीफ लाए थे तो ये उस वक्त, ये पिछले साल की बात कर रहा हूँ, ये उस वक्त की बातचीत हुई थी कि पाकिस्तान में ये ड्रामा दिखाया जाए। एक्चुअली पाकिस्तान की तरफ से ये आई थी कि रिक्वेस्ट की गई थी ये ड्रामा जो है हम पाकिस्तान में दिखाना चाहते हैं, और इमरान खान ने डायरेक्ट जो है वो तुर्की के सर रजब तैयब एर्दोगन से इसमें रिक्वेस्ट की थी कि ड्रामे को पाकिस्तान टीवी पे दिखाने का बंदोबस्त किया जाए, हम इसे उर्दू में पेश करना चाहते हैं। यानी एर्दोगन से ज्यादा जो है इमरान खान की तरफ से इस ड्रामे को किया गया था ताकि पाकिस्तान के जो हालात जो है वो अवाम की तवज्जो जो है वो सही सलाम की जानिब जो है मकसूद करवाई जाए। मेरा ख्याल यही है, बात क्योंकि मैं ट्रांसलेटर के तौर
पर, अब हमें रिसर्चर हमें आप बताइएगा, आपने अपने वीलॉग में भी लिखा है, इसके फिगर्स क्या आ रहे हैं, ये ड्रामा तुर्की में कितना देखा गया, पाकिस्तान में किस नंबर्स के साथ ये आगे बढ़ रहा है?
हाँ, पाकिस्तान में ये जो है तकरीबन 15 दिनों में जो है यहाँ पे 5 साल में उतनी जो है आवाम ने देखा है जितने के यहाँ पे 15 दिन में पाकिस्तान में देखा गया है। तकरीबन 10 लाख जो है इसके व्यूअर्स हैं, लेकिन ये तकरीबन दुनिया में इस वक्त तक 177 ममालिक में देखा जा चुका है और तकरीबन इसके 30 मिलियन के करीब व्यूअर्स हैं टोटल, मैं दुनिया की बात कर रहा हूँ, और पाकिस्तान में 10 लाख जो है तकरीबन ये पहले 4-5 दिनों तक जो है देखा जा चुका है, और मजीद जो है एक महीने के अंदर अंदर यूट्यूब में इसका मेरा ख्याल जो है जो रिक्वेस्ट की गई है कि ये एक नया जो है रिकॉर्ड बनने के करीब करीब पहुंच चुका हुआ, क्योंकि इससे पहले कोई भी ड्रामा एक महीने में इतनी बार नहीं देखा गया जितना कि पाकिस्तान में देखा गया है।
जी असगर नदीम सैयद साहब, पाकिस्तान उसकी अपनी तारीख बहुत जानदार है, अगर ड्रामे की तरफ आए आप जैसे राइटर्स उसके अंदर मौजूद हैं, क्या सबब है कि कोई तुर्क ड्रामा तुर्की से ज़्यादा पाकिस्तान में ज़्यादा मकबूल हो, तो इससे क्या मतलब लिया जाए, ये सल्तनत उस्मानिया के साथ रोमांस है, ये हीरोइज्म है, या एक पाकिस्तानियों के हिस्से जमालियात है, क्या कुछ कार फरमा हो सकता है?
इसमें दो तीन बातें हैं। पहली बात यह है कि पाकिस्तान की ड्रामा इंडस्ट्री में जो जवाल आ चुका था जिसमें के सिर्फ एक मजलूम लड़की पूरे चैनल्स के ऊपर रो रही होती है, तो एक तो उसका रद्द अमल है मेरा ख्याल है। ठीक है कि आपको देखने को कोई वेरिएशन और डाइवर्सिटी नहीं मिल रही, पहली बात तो ये है, और मैं वसूख से ये कह रहा हूं कि लोग उकताए हुए थे तो, और उसमें मेल व्यूअरशिप खास तौर पर جو ان کو جب ایک چیز ملی, اور ویسے بھی یہ جو سیریل ہے میل ڈومینیٹنگ سیریل ہے, اس میں تو کوئی بحث نہیں ہے کیونکہ اس کا پورا سٹرکچر جو ہے وہ میل ڈومینیٹنگ ہے, ہیروئزم ہے, ٹھیک ہے. اور یہ میں کوئی برائی میں نہیں کہہ رہا, میں آپ کو اس کی ایک خوبی کے طور پر بیان کر رہا ہوں. تو اس کی بنیاد پر جو میل ویورشپ تھی اس نے فوراً اپنے آپ کو ڈیورٹ کیا کیونکہ وہ پیاسی تھی, کیونکہ اس کو کچھ مل نہیں رہا تھا. ایک تو ہے یہ وجہ. اچھا دوسری وجہ یہ ہے کہ اس میں یہ نہیں ہے کہ اس سے کسی ایجنڈے کو یا مسلم امہ کے کاؤز کو شاید یہ لوگ کوئی پروموٹ کر رہے ہو, ایسا نہیں ہے. بات یوں ہے کہ آپ کو ایک اچھا ہیرو مل رہا ہے, ٹھیک ہے, میل ڈومینیٹ ہیرو مل رہا ہے, اور اس کے ساتھ ساتھ آپ کو سٹوری سٹرکچر مل رہا ہے, اور سٹوری سٹرکچر کے اندر خواتین کے کردار ہیں, فیملی ویلیوز ہیں, اور اس کے اندر ایک جرنی ہے, ایک نیریٹو ہے جو بہت اعلیٰ درجے کا نیریٹو ہے. تو دیکھیں کوئی بھی ڈرامہ ہٹ ہونے کے جو بنیادی پرنسپلز ہیں وہ وہی ہیں جو چاہے کوئی امریکن سیریل ہو چاہے وہ کوئی برٹش سیریل ہو, ہوتا وہی ہے کہ اس کا نیریٹو کیا ہے, جرنی کیا ہے. اب باقی آ جاتے ہیں میسیجز. اب بات یہ ہے کہ ہمارے ہاں آپ کو بھی پتا ہے پاکستان کے اندر کہ مولانا حضرات ہیں, مولانا حضرات کی پریچنگ ہے, اور ان کا اپنا ایک طریقہ کار ہے, اور ان کا ایک اپنا سسٹم ہے. اب اس کے اندر جب اس طرح کا کوئی سیریل آتا ہے تو وہ میں سمجھتا ہوں کہ ڈائیورسٹی پیدا کرتا ہے, اور وہ اپنے ویورز کو اور چیزیں بھی دکھاتا ہے, مثلا بریوری, مثلا اپنے وعدے کا پاس, یعنی اپنے وعدے کو پورا کرنا, اور اس کے ساتھ ساتھ اپنے قبیلے کی حفاظت کرنا. دیکھیں یہ سارے وہ نارمز ہیں جو بیسیکلی اسلام نے ہمیں دیے ہیں کہ آپ کو جنگ کرنی ہے یا آپ کو کسی پہ ہاتھ اٹھانا ہے تو 100 دفعہ آپ کو سوچنا پڑتا ہے, آپ کو ان قواعد کی پابندی کرنی پڑتی ہے, ایسے آپ تلوار نہیں اٹھا سکتے. تو جب یہ میسیجز آئیں گے تو نیچرلی ایک ہارمنی کا پہلو آئے گا, اور اس پوائنٹ آف ویو سے اس سیریل کے اندر اگر میں اس کو نیوانسز کو دیکھوں تو بہت ساری چیزیں ایسی ہیں جو لوگوں کو فوری طور پر اٹریکٹ کرتی ہیں.
اور سوال آخری ہے اپنے دونوں پینلسٹ سے, ڈاکٹر فرقان حمید سے بھی اور اصغر ندیم سید صاحب سے بھی. سید صاحب سب سے پہلے آپ اس کو جواب دیجئے گا. آپ نے اپنی گفتگو میں کہا کہ ظاہر ہے کہ ہیروئزم ہے ہم پاکستان کے اندر, ہم جو تاریخی ناولز پڑھتے ہیں وہ زیادہ تر عرب اور ترک معاشرے سے, حتیٰ کہ افغان معاشرے سے وہ پاکستان اور ہندوستان کی دھرتی پہ آئے ہیں اور وہ آج بھی ہیروز ہیں. سو کیا اس طرح کے ڈراموں کا فوری طور پہ مقبول ہو جانا اس بات کو بھی ظاہر کرتا ہے کہ یہ خطہ, یہ دھرتی اپنے ہیروز سے ترسی ہوئی ہے, وہاں ہیروز پیدا نہیں ہوئے یا نہیں ہو رہے؟
دیکھیے بات یہ ہے کہ بالکل آپ کی بات صحیح ہے, اس میں یہ ہے کہ ہمارے جتنے ہیروز ہیں سارے افغان ہیروز ہیں, محمود غزنوی, غوری, عبدالی, درانیز, یہ سارے افغان ہیروز ہیں. میرا اس پہ ایک افسانہ بھی ہے کہ مجھے میرا ہیرو دو. خیر اس کو چھوڑے, بات یہ ہے کہ چاہے مغل ہوں چاہے کوئی ہوں, ظاہر ہے کہ وہ دھرتی کے ہیروز اس طرح سے بنتے نہیں ہیں. لیکن یہ ایک الگ بحث ہے, اس میں پھر کسی وقت بات ہوگی. ایک تو ترسے ہوئے والی بات آپ کی بالکل درست ہے, اور دوسری بات یہ ہے کہ ہم ہیرو کی تلاش میں ہیں اور وہ تلاش ہمیں بھٹکتے ہوئے کہیں بھی لے جاتی, اور اس میں رکیے گا, نسیم اعجازی جیسا بندہ یہاں رول کرتا ہے کافی دیر تک, جو کہ انتہائی گھٹیا جذباتیت کے ساتھ تھا. تو اور ہمارا وہ کبھی بھی ہسٹورک ناولسٹ نہیں تھا, لیکن آپ کو بتائیے کہ وہ کتنا بیسٹ سیلر تھا. تو یہ جذباتیت یہاں رہی ہے.
صحیح. ڈاکٹر فرقان حمید صاحب, جذباتیت, رومانس, اور کیا ہیرو کو ہیرو کی تلاش میں ہے معاشرہ, پاکستان کا معاشرہ, جس وجہ سے یہ ڈرامے زیادہ مقبول ہیں؟
ایکچولی دیکھا جائے پاکستان جو ہے یہ مغلیہ سلطنت جو تھی یا محمود غزنوی تھی یہ سب لوگ ترکی تھے, اسی ترکوں سے ہمارے ہاں جو عربوں سے ہے میرا خیال ہے پاکستانیوں کا کسی طریقے سے بھی کبھی تعلق عربوں سے نہیں رہا کیونکہ پاکستان کی ثقافت اور عرب ثقافت میں زمین آسمان کا فرق ہے, لیکن ترک ثقافت کو دیکھتے ہیں تو چونکہ ہم لوگ اس میں مغلیہ سلطنت ہے آگے جو سلسلہ چل رہا آ رہا ہے یہ سب کچھ ترکوں ہی سے ہم نے لیا ہوا ہے, اس لیے ترکوں سے ہماری زیادہ محبت ہے, جذباتیت بھی اسی وجہ سے زیادہ ہے کیونکہ ترکوں کو اپنے دلوں کے بہت قریب سمجھتے ہیں اور ہر لحاظ سے ہم اسی وجہ سے شاید ہماری محبت جو ہے وہ زیادہ ہے باقی کسی اسلامی ممالک سے, اور یہی وجہ ہے کہ جب ہم ان کی بات کرتے ہیں تو ہم یہ ایز اے افغانی کے طور پر یا اس کے غیر اس کے طور پر نہیں کرتے, ہم جو ہے ایز اے ترک کے طور پر اپنے آپ کو ایک ترک سمجھتے ہوئے اپنے اندر محسوس کرتے ہوئے اپنے جذبات کا اظہار کرتے ہوئے انہیں جو ہے اپنا ہیرو بھی اسی لیے سمجھتے ہیں کہ وہ خود ہمارے میں سے ہیں وہ ہم ان میں سے ہیں. جی
بہت شکریہ ڈاکٹر فرقان حمید صاحب, آپ نے ہمیں جوائن کیا, اصغر ندیم سید صاحب آپ کے بھی ہم ممنون ہیں, آپ نے ہمارے لیے وقت نکالا, بہت اچھا لگا آپ سے بات کر کے اس موضوع پہ اور اس میں.
تھینک یو جی.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے, اسد حسن کو اجازت دیجیے.